यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म कमला रसाइली। समाचारको शुरूमा प्रमुख समाचार। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन शुरू, आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन। नेपाली लगानीमा तामाकोशी विद्युत आयोजनाको निर्माण सम्पन्न भएसँगै राष्ट्रिय आत्मविश्वास बढ़ेको प्रधानमन्त्री ओलीको भनाई। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सबै बहस सकियो, फैसला यही असार 28 गते आउने। नेपालमा थप 2622 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, 2211 जना संक्रमण मुक्त, 23 संक्रमितको मृत्यु र उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सबै सैनिक अफगानिस्तानबाट तोकिएको समय सीमाभित्रै बाहिरिनुपर्ने तालिबानको माग। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट 456 मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटको आज उद्घाटन गर्नुभएको हो। आयोजनाको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएपछि राष्ट्रिय आत्मविश्वास बढ़ेको बताउनुभयो। उहाँले विदेशीको भर नपरी आफ्नै लगानीमा पनि थुप्रै काम गर्न सकिन्छ भन्ने उदाहरण माथिल्लो तामाकोशी भएको बताउनुभयो। विकास हामी सबैको साझा आवश्यकता भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले उपलब्धि पनि सबैको भएको बताउनुभयो।
75 साल जेठबाट हामीले लोड सेडिङ अन्त गर्यौं, तर लोड सेडिङ अन्त गर्दा पनि हाम्रो आन्तरिक उत्पादनबाट मात्रै होइन, बाह्य खरिदबाट लोड सेडिङ उत्पादन के अरे अन्त्य गरेका हौ। अब त्यस परिस्थितिलाई हामी यस आयोजनाको अब यो केही समयभित्र यो आयोजना पूर्ण क्षमतामा सञ्चालन हुनेछ। आज केही आंशिक क्षमतामा 6 टर्बाइन मध्ये एउटा सञ्चालन गरेका छौँ। पूरा सञ्चालन हुँदा हामीले 456 मेगावाट विद्युत उत्पादन गर्न सक्छौँ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजना निर्माण कार्य ढिलाइ हुँदा धेरै क्षति हुने उल्लेख गर्नुहुँदै समयमै निर्माण सम्पन्न गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा उप प्रधानमन्त्री एवं ऊर्जा मन्त्री विष्णु पौडेलले जलविद्युत आयोजनाबाट उत्पादनको इतिहासमा माथिल्लो तामाकोशी नयाँ कोसेडुङ्गा बन्न सफल भएको बताउनुहुँदै यो औद्योगिक उत्पादनका लागि ठूलो योगदान हुने बताउनुभयो। नेपाली पूँजीमा निर्मित माथिल्लो तामाकोशी आयोजनाको विशिष्ट महत्व भएको उल्लेख गर्नुहुँदै उहाँले नेपालमा अब कहिल्यै पनि लोड सेडिङ नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएसँगै राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पहिलो युनिटबाट 76 मेगावाट विद्युत उत्पादन शुरू भएको छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको फैसला यही असार 28 गते सुनाउने भएको छ। रिट निवेदनमा सम्पूर्ण सुनवाई सकिएसँगै अदालतले यही असार 28 गते निर्णय सुनाउने मिति तय गरेको हो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर प्रसाद खतिवड़ा र डाक्टर आनन्द मोहन भट्टराईको संवैधानिक इजलासमा आज निवेदकका तर्फबाट जवाफी बहस र अदालतका सहयोगीका तर्फबाट बहस सकिएपछि सबै सुनवाई सकिएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको अध्यक्षतामा आज बसेको आयोगको बैठकले आगामी कार्तिक 26 गते शुक्रबार पहिलो चरण र मंगिर 3 गते शुक्रबार दोस्रो चरणमा गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। स्वीकृत कार्यतालिका अनुसार यही असार 31 गतेदेखि आगामी साउन 15 गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनैतिक दल दर्ताको कार्यक्रम रहेको छ। मतदाताहरूको अन्तिम मतदाता नामावली आगामी भदौ 23 गते प्रकाशनको कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले समसामयिक तथा देशमा उत्पन्न राजनैतिक अवस्थाले पारेको प्रभावका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकको विशेष समयमा सांसदहरूले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्नुपर्ने र सबैलाई समयमै खोप उपलब्ध गराउनुपर्ने माग गर्नुभयो। बैठकमा सांसदहरूले मनसूनको शुरूआतसँगै देशका विभिन्न भागमा बाढ़ी, पहिरो र डुवानको समस्या उत्पन्न भइरहेकाले यस्ता समस्या न्यूनीकरण गर्न उचित र व्यवस्थित बसोबास विकासको विकास वैज्ञानिक सड़क निर्माण तथा पूर्वाधारको विकासलाई समयमा नै ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले बाढ़ी पहिरो र डुबानबाट पीड़ित परिवारलाई राहत र उद्धारमा समयमा नै ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन 2076-77 पेश गर्नुभयो। यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष 2076-77 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाले राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिहरूमा मनोनयनको लागि प्रस्ताव गर्नुभएको सदस्यहरूको नामलाई बैठकले स्वीकृत गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक असार 23 गते बुधबार दिउँसो 1 बजे बस्नेछ।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपालमा पछिल्लो 24 घण्टामा थप 2622 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या 6,46,367 पुगेको छ। आज 7,499 नमूनाको पीसीआर परीक्षण गर्दा 1,745 र 4,028 एन्टीजेन परीक्षण गर्दा 887 गरी 2,622 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो 24 घण्टामा कोरोना संक्रमणबाट 23 जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या 9,248 पुगेको छ। आज 2,211 जना कोरोना संक्रमण मुक्त भएका छन्। यो सँगै हालसम्म 611,429 जना संक्रमण मुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर रहेका 25,690 सक्रिय संक्रमित मध्ये 22,998 जना होम आइसोलेशनमा रहेका छन्। यस्तै संस्थागत आइसोलेशनमा 2,692 जना रहेका छन्। तीमध्ये 571 जनाको आईसीयू र 180 जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। धनुषा जिल्लामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै आगामी असार 31 गतेसम्मका लागि थप गरिएको छ। जिल्ला कोविड 19 संकट व्यवस्थापन समिति धनुषाको आज बसेको बैठकले आजै मध्यराती 12 बजेदेखि लागू हुने गरी धनुषा जिल्लाभरि निषेधाज्ञाको अवधि 7 पटक थप गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिनुभयो। यसै गरी कञ्चनपुर जिल्लामा वैशाख 16 गतेदेखि जारी गरिएको निषेधाज्ञाको समय पुनः 10 दिन थप गरी असार मसान्तसम्म कायम गरिएको छ। जिल्ला कोविड व्यवस्थापन केन्द्रको आज बसेको बैठकले केही खुकुलो गरी असार 31 गतेसम्म निषेधाज्ञाको समय थप गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिनुभयो। बागमती प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ। प्रतिपक्षी दलहरूको अवरोधका कारण गत शनिबारदेखि सुचारू हुन नसकेको बैठक आज दिउँसो 1 बजेका लागि आह्वान गरिएको भए पनि विपक्षी दलका सांसदहरूले विरोध जनाएसँगै सभामुख सानु कुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गर्नुभएको हो। प्रदेश सरकारले ल्याएको बजेटप्रति प्रमुख प्रतिपक्षी दल सहितका विपक्षी दलहरूले असहमति जनाउँदै आएका छन्। आज पनि प्रदेश सभाको बैठक अघि बढ़न नपाउँदै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले सरकारले आगामी आर्थिक वर्ष 2078-79 लागि ल्याएको बजेटप्रति असहमति प्रकट गर्नुभएको थियो। प्रतिपक्षी दलहरूको विरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ़न सकेको छैन। विपक्षीको अवरोधका कारण शनिबारदेखि प्रदेशसभाको बैठक लगातार प्रभावित भइरहेको छ। प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्षी दल नेपाली कंग्रेस, विवेकशील साझा, नेपाल मजदूर किसान पार्टी र राप्रपाले बजेटलाई लक्ष्यहीन, असन्तुलित र अमूर्त भन्दै टिप्पणी गरिरहेका छन्। आज विपक्षी दलहरूले उठाएको विभिन्न विषयमा सरकारले सदनमा जवाफ दिने कार्यतालिका भए पनि बैठक सञ्चालनमा विपक्षीहरूले अवरोध सिर्जना गरेसँगै सभामुख श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नुभएको हो। पर्वतका अधिकांश स्थानीय सरकारले कोरोनाका कारण रोजगारी गुमाएका युवालाई कृषि पेशामा आकर्षित गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई बजेट मार्फत प्राथमिकतामा राखेका छन्। कोरोनाका कारण रोजगारी गुमेका र गाउँमै केही गर्न चाहने युवालाई प्रोत्साहन गर्न स्थानीय तहहरूले कृषि क्षेत्रमा नयाँ र नवीनतम कार्यक्रम सञ्चालनमा ल्याउने भएका हुन्। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
फालेवास नगरपालिकामा धान ब्लक क्षेत्र सुन्तला च्याउ मकै र अलैंची ब्लक छ। हरेक बस्तीमा स्थानीय हावापानी र भूगोल अनुसार अलग अलग बाली विस्तारको योजना समावेश गर्ने कार्यक्रम फालेवासले बनाएको छ। व्यवसायिक कृषिको क्षेत्रमा नयाँ अभियानका रूपमा कार्यक्रम समावेश गरेको आर्थिक समितिका संयोजक एवं वडा नम्बर 8 का वडाध्यक्ष मनबहादुर कुमारले जानकारी दिनुभयो।
खानामौलालाई जोडेर एक बस्ती एक उत्पादन नमुना फर्म भन्दै 200-400 रुपियाँको ब्लकमा एउटा बाली लगाउने भनेर तय गरेका छौँ।
मासिला गाउँपालिकाले उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम ल्याएको छ। प्रति उत्पादनमा अनुदान दिँदा वास्तविक किसानले अनुदान पाउने अपेक्षा गाउँपालिकाले लिएको छ। मासिलामा एक घर एक उत्पादन कार्यक्रम सफल हुँदै गएपछि प्रतिफलमा आधारित अनुदान कार्यक्रम बजेटमा आउने भएको हो। आर्थिक समितिका संयोजक ईश्वरी प्रसाद भूषाल,
विशेष गरी उत्पादनमा अनुदान दिने गरी कार्यक्रम बनाएका छौँ। एउटा वडामा एउटा सहकारीलाई जिम्मेवारी दिएर उत्पादन भएर बिक्री भएका वस्तुमा हामी अनुदान दिने व्यवस्था गरेका छौँ। त्यसका लागि 20 लाख बजेट यो वर्ष छ।
कुस्मा नगरपालिकाले सुन्तला, केरा खेती, कागती, किवी खेती विस्तार गर्ने लक्ष्य राखेको छ। परम्परागत खेती प्रणालीलाई आधुनिक बनाउने कुस्माको योजना रहेको आर्थिक समितिका संयोजक राजेन्द्र पौडेलले बताउनुभयो।
नगरपालिकाबाट हामीले अहिले छुट्याएको रकम 63 लाखबाट पनि अन्य अब यो मौरी घार वितरणहरू पनि हाम्रो 50% अनुदानमा भएको छ। प्लास्टिक टोनेल 50% अनुदानमा भएको छ।
गाउँपालिकाले कृषिलाई रोजगारीको मुख्य स्रोत मानेको छ। बाँझो जमिन उपयोग गर्ने र विदेशीका युवालाई स्वदेशमै फर्काउने र फर्किएका युवालाई गाउँमै रोजगारी दिने लक्ष्य रहेको पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारीले बताउनु भएको छ।
विदेशीको युवा शक्तिलाई आफ्नै गाउँमा भर्ती वातावरण बनाउन चाहन्छौ। यो कामको लागि गाउँपालिकाले 15 वर्ष योजनामा पनि समावेश गरेको छ। प्रविधि र पुँजीको विकास गर्दै आधुनिक कृषि प्रणाली जोड्दैछौँ। हामीले अनुदानको व्यवस्थापन गर्छौ। अब आमदानीको लागि विदेश भौतानी पनि अवस्था हुँदैन।
कोरोनाका कारण रोजगारी गुमेर फर्किएका युवा र विदेश नगई स्वदेशमै मेहनत गर्न चाहने युवाहरूलाई प्रोत्साहन गर्न स्थानीय तहले कृषि क्षेत्रमा नयाँ र नवीनतम कार्यक्रम सार्वजनिक गर्दै आएका छन्। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
घरबाटै बेपत्ता भएकी सुजिता भण्डारीको शव हिजो साँझ चितवनको राप्ती नगरपालिका वडा नम्बर 3 धमिलीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा फेला परेपछि स्थानीयले अवरोध गरेको पृथ्वी राजमार्ग खुलाउने सहमति भएको छ। चितवन जिल्ला प्रशासन र विभिन्न राजनैतिक दलबीच राजमार्ग खुलाउने, पोस्टमार्टमपछि मृत्युको सत्य तथ्य बाहिर ल्याउने, अपराधीलाई चाँडै नै पत्ता लगाउने, मृतकको परिवारलाई राहतको लागि अनुरोध गर्ने आज सहमति भएको छ। हराएको 10 दिनसम्म पनि प्रहरीले घटना बारे केही अनुसन्धान गर्न नसकेको भन्दै स्थानीयले पृथ्वी राजमार्ग अवरूद्ध गरेका थिए। यसैबीच नेपाली कांग्रेसले युवतीको जंगलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको भन्दै दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ। कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आज विज्ञप्ति मार्फत सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धान मार्फत दोषीलाई अविलम्ब कानूनी कटकरामा उभ्याउन माग गर्नुभएको हो। असार 11 गते बिहान 6 बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकोमा हिजो साँझ शव फेला परेको हो। धनकुटा नगरपालिका वडा नम्बर 7 चुलीवन स्थित निजामती आवासीय विद्यालयको अत्याधुनिक सुविधा सहितको 3 तले भवनको निर्माण कार्य सम्पन्न भएको छ। नयाँ भवनको 3 तलामा 2 वटा हल सहित 22 कोठा रहेको विद्यालयका प्रधानाध्यापक सुरेश काफले जानकारी दिनुभयो। 5 करोड़ लागतमा निर्माण गरिएको भवनमा अत्याधुनिक सुविधा सम्पन्न प्रविधि मैत्री कक्षा कोठाको व्यवस्था र विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि 2 वटा हलको व्यवस्था गरिएको प्रधानाध्यापक काफले बताउनुभयो। कैलाली सहित सुदूरपश्चिम प्रदेशका किसानहरू सरकारी अनुदानको कृषि कर्जा पाउनबाट वञ्चित भएका छन्। सम्झौता भएको 6 महिना बितिसक्दा पनि कृषि विकास बैंकले सम्झौता अनुसारको कृषि कर्जा अनुदान वितरण कार्यक्रम अगाडि नबढ़ाउँदा उनीहरू कर्जा पाउनबाट वञ्चित भएका हुन्। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
कैलाली सहित प्रदेशभरिका किसानहरूलाई सरकारी अनुदानको कृषि कर्जा उपलब्ध गराउन ढिलाइ गरिएको छ। कृषि कर्जा वितरणका लागि सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास ब्याङ्क प्रदेश कार्यालयका बीच 2077 पुसमा कृषि ऋणको ब्याजमा अनुदान कार्यक्रम सम्बन्धी सम्झौता भएको थियो। प्रदेश सरकारले चालू आर्थिक वर्षमा कृषि विकास ब्याङ्क मार्फत किसानलाई कर्जा उपलब्ध गराउन भनेर पशु सेवा तथा कृषि निर्देशनालय समेतलाई गरी 3 करोड बजेट अख्तियारी दिएको छ। कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशी:
निर्देशनालयले भनेको भुटानी दिने काम हो, 45 लाख रुपियाँ हालिदिए। कृषि विकास ब्याङ्कले छिटो उल्लङ्घन गर्ने, ऋण दिने कि नदिने, ऋण उपयुक्त छ कि छैन भन्ने हो।
किसानहरूले कृषि कर्जा अन्तर्गत 50 लाखसम्म ऋण लिन सक्नेछन्। त्यसका लागि ब्याङ्कमा धितो राख्नुपर्नेछ। कर्जा लिने किसानले 1% ब्याज तिर्नुपर्ने हुन्छ भने बाँकी ब्याज प्रदेश सरकारले बेहोर्ने व्यवस्था छ। कृषि कर्जाका लागि 200 बढी किसानको आवेदन परे पनि अहिलेसम्म कसैले अनुदान पाएको देखिँदैन। कृषि विकास ब्याङ्क प्रदेश कार्यालयले जारी निषेधका कारण कार्यक्रममा ढिलाइ भएको जनाएको छ। ब्याङ्कका निर्देशक राजेन्द्र राणाभाट:
सम्झौता अनुसार कार्यान्वयन गर्नुपर्छ भनेर हामी चाहिँ एकदम प्रोसेसमा जाँदा नजाँदै लकडाउन भइहाल्यो। लकडाउन भइसकेपछि त कार्यालय खोल्न पनि सकिने पनि अवस्था भएन, कर्मचारीहरू आउने अवस्था पनि रह्यो, विविध कारणले चाहिँ थाती रह्यो।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर हेमराज अवस्थी कृषि ऋण अनुदान कार्यक्रमका लागि आउँदो वर्षमा समेत बजेट विनियोजन गरिएको बताउनुहुन्छ।
यो वर्ष त हाम्रो खासै कार्यान्वयन हुन सकेन, अर्को वर्षको लागि ऋणको ब्याजमा अनुदान कार्यक्रमको लागि भनेर बजेट फेरि पर्याप्त छ।
स्वयं किसानसँग जोडिएको कृषि कर्ज अनुदान कार्यक्रम कार्यान्वयनमा गरिएको ढिलाइले यसपालिको बजेट फ्रिज जान सक्ने सम्भावना देखिन्छ। जगत साउथ, रेडियो नेपाल, धनगढी।
अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सबै विदेशी सैनिक तोकिएको समयसीमाभित्र हटिसक्नुपर्ने तालिबानले माग गरेको छ। काबुल स्थित कूटनैतिक नियोग र अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ करिब 1000 विशेष गरी अमेरिकी सैन्य फौजी त्यहाँ रहन सक्ने विवरणका बीच तालिबानको यस्तो भनाई सार्वजनिक भएको हो। अफगानिस्तानमा नेटोको 20 वर्ष लामो सैन्य मिशनको अन्त्य भएको छ, तर तालिबानले थप क्षेत्र पकड़मा लिएसँगै अफगानिस्तानमा हिंसा भने बढ़दो क्रममा रहेको छ। अफगानी सुरक्षा निकायले देशको सुरक्षाको जिम्मा एक्लै लिने तयारी गरिरहँदा काबुलको भविष्यबारे चिन्ता बढ़िरहेको छ। इण्डोनेसियामा कोरोना संक्रमण बढ़दै जाँदा अस्पतालहरूमा अक्सिजनको अभाव हुन थालेको छ। अक्सिजन अभावले 63 जना बिरामीको मृत्यु भएको बताइएको छ। इण्डोनेसियामा अहिले दैनिक 25,000 संख्यामा कोरोना संक्रमितहरू थपिरहेका छन्। मुलुकमा घुमघाम र आवतजावत बढ़ी हुनु र डेल्टा संस्करणको कोरोना भाइरस तीव्र रूपमा सर्ने कारणले संक्रमण बढ़दै गएको बताइएको छ। अहिलेसम्म इण्डोनेसियामा 23 लाख मानिसलाई कोरोना संक्रमण भएको छ भने 60,000 संक्रमणले मृत्यु भइसकेको छ। फिलिपिन्समा एउटा सैनिक विमान दुर्घटना हुँदा त्यसमा सवार मध्ये 50 जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्। सुलु प्रान्तको गोलो विमानस्थलमा अवतरण गर्न लाग्दा दुर्घटनाग्रस्त भएको सो विमानमा 96 यात्रु रहेका थिए। अब सैनिक विद्रोही संघ लड्न थप मद्दतका लागि पठाइएका सैनिकहरू विमानमा थिए। दुर्घटनामा प्राय सबै सैनिकहरू परे पनि जमीनमा रहेका 3 जना सर्वसाधारणको पनि मृत्यु भएको बताइएको छ। विमान जमीनमा बजारिनु अघि धेरै सैनिकहरूले विमानबाट हाम फाल्दै गरेको दृश्य देखिएको बताइएको छ। अब आर्थिक समाचार।
नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट सोमबारदेखि विद्युत उत्पादन शुरू भएको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना नेपाली सिप र स्वदेशी लगानीबाट निर्माण सम्पन्न भएको हो। यस आयोजनाको क्षमता 456 मेगावाट रहेको छ। आयोजनाबाट सोमबारदेखि पहिलो युनिटबाट 76 मेगावाट विद्युत उत्पादन शुरू भएको हो। असार मसान्तभित्रै आयोजनाको दोस्रो युनिटबाट थप 76 मेगावाट विद्युत उत्पादन गर्ने गरी तयारी भएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो। माथिल्लो तामाकोशीमा 76 मेगावाटका 6 वटा विद्युत उत्पादन युनिटहरू रहेका छन्। भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने लक्ष्य रहेको प्रवक्ता न्यौपानेले बताउनुभयो। शुरूआती लागत 35 अर्ब रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना अमेरिकी डलरको मूल्यमा आएको उतार चढ़ाव, ब्याज, नाकाबन्दी, भूकम्प लगायतका कारण लागत बढ़ेर झण्डै 80 अर्ब हाराहारीमा पुगेको छ। माथिल्लो तामाकोशी जलविद्युत गृहबाट उत्पादन भएको विद्युत 47.2 किलोमिटर लामो 220 केभी क्षमताको प्रसारण लाइन मार्फत न्यू खिम्तीमा रहेको सब स्टेशनमा विद्युत पुर्याइनेछ। सो आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुँदा त्यसले मुलुकको जीडीपीमा 1% योगदान दिने अपेक्षा सरकारले गरेको छ। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से र कारोबार रकम दुवै घटेको छ। सोमबार नेप्से परिसूचक 11.78 अङ्कले घटेर 2822.73 बिन्दुमा झरेको छ। आइतबार 5 अर्ब भन्दा बढ़ीको शेयर किनबेच भएको बजारमा सोमबार भने 224 कम्पनीका 52,846 पटकको कारोबारमा 4,58,22,00,000 रूपियाँ बराबरका शेयरहरू किनबेच भएका छन्। असार 8 गतेसम्म 10 अर्ब रूपियाँ बराबरको कारोबार भएको बजारमा करिब 2 सप्ताह पछि कारोबार रकम थप आधा घटेर 4.5 अर्ब नजिक आइपुगेको छ। नेपाल राष्ट्र ब्याङ्कले असार 22 गते मंगलबार 15 अर्ब रूपियाँ बराबरको विकास ऋण पत्र बिक्री गर्ने भएको छ। सरकारलाई आवश्यक पर्ने खर्च जुटाउनका लागि नेपाल राष्ट्र ब्याङ्कले विकास ऋण पत्र जारी गर्न लागेको हो। विकास ऋण पत्र 5 वर्ष अवधिको रहेको छ। बोलकबोल प्रक्रियाबाट बिक्री हुने ऋण पत्र खरिदको लागि इच्छुक लगानीकर्ताले असार 22 गते दिउँसो 2 बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोल पत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। राष्ट्रिय वाणिज्य ब्याङ्क सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रामशरण पुरासैनीले सोमबार नेपाल राष्ट्र ब्याङ्कका गवर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले रामशरण पुरासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो।
आर्थिक समाचारमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
एसियन फुटबल महासंघले सन् 2022 इण्डोनेसियामा हुने एएफसी यू 17 महिला एसियन कप र सन् 2022 उज्बेकिस्तानमा हुने एएफसी यू 20 महिला एसियन कपलाई रद्द गरेको छ। एएफसीको कार्यसमितिको बैठकले दुवै प्रतियोगितालाई रद्द गर्ने निर्णय गरेको हो। युवा खेलाड़ीको स्वास्थ्य सावधानीका कारण दुवै प्रतियोगितालाई नगर्ने निर्णय गरेको बताइएको छ। अब दुवै प्रतियोगिता सन् 2024 मात्र हुनेछन् र आयोजक देश भने समान रहनेछन्। त्यस्तै सन् 2022 भारतमा हुने एएफसी महिला एसियन कपका लागि छनौट प्रतियोगिताको मिति पनि केही खुकुलो बनाउने बताइएको छ। अहिलेको तालिका अनुसार छनौट सेप्टेम्बर 13 25 राखिएको छ। तर धेरै जसो देशले कोविडको नियम कडा पारेपछि यसमा केही परिवर्तन हुन सक्ने बताइएको छ। यसका लागि एएफसीले प्रतियोगिता खेल्ने देशलाई नै छनौटको मिति मिलाउन भनेको छ। त्यस्तै सन् 2020 कोविदमा हुने भनिएको एएफसी महिला फुटसल च्याम्पियनशीप र 2021 हुने यू 20 फुटसल च्याम्पियनशीपलाई पनि रद्द गर्ने निर्णय गरेको छ। कोविदमा हुने एएफसी फुटबलको छनौटका मिति पनि परिवर्तन गरिएको छ। यसअघि 2021 अक्टोबर 13 25 हुने भनिएको प्रतियोगिता अब 2022 अप्रिल 1 15 हुनेछन्। त्यस्तै अन्तिम प्रतियोगिता फेब्रुअरी 16 27 सरेर सेप्टेम्बर 25 अक्टोबर 20 हुनेछन्। सन् 2022 आइपीएलमा 10 टीमले खेल्ने भएका छन्। अहिले 8 टीम रहेका छन्। अक्टोबरमा 2 नयाँ टीम घोषणा गर्ने भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले त्यसका लागि ब्लू प्रिन्ट तयार पारेको जनाएको छ। यसअघि मे महिनामा नयाँ 2 टीम घोषणा गर्ने बताए पनि कोरोना महामारीका कारण सारिएको थियो। नयाँ टीम अब चाँडै गर्ने र डिसेम्बरमा मेगा अक्सन गर्ने पनि तयारी गरिएको छ। अहिले बीसीसीआईले नयाँ टीमको टेन्डरका लागि न्यूनतम मूल्य कति राख्ने त्यो भने समस्या भएको छ। यसै गरी आउँदो सिजनदेखि आइपीएलमा 4 खेलाड़ीलाई मात्र रिटेन गर्न पाइनेछ।
खेल समाचारमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही प्राय सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा आज राति बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस, वर्षा 10.5 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 32.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस, वर्षा 67.7 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23.8 डिग्री सेल्सियस, वर्षा 10.2 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 25.5 डिग्री सेल्सियस रहेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन शुरू, आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन। नेपाली लगानीमा तामाकोशी विद्युत आयोजनाको निर्माण सम्पन्न भएसँगै राष्ट्रिय आत्मविश्वास बढ़ेको प्रधानमन्त्री ओलीको भनाई। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सबै बहस सकियो, फैसला यही असार 28 गते आउने। नेपालमा थप 2622 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, 2211 जना संक्रमण मुक्त, 23 संक्रमितको मृत्यु। र उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सबै सैनिक अफगानिस्तानबाट तोकिएको समय सीमाभित्रै बाहिरिनुपर्ने तालिबानको माग। हवस्त, साँझ 7 बजेको समाचार पूरा भयो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।